أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. گزشتہ گفتگو میں عرض کیا کہ جب جناب مسلم کوفے میں پہنچے تو جناب مسلم کی ماموریت جو امام حسین کی طرف سے تھی وہ یہ تھی کہ آپ نے کوفے میں جانا ہے، لوگوں کو دیکھنا ہے کہ لوگ اپنے دعوے میں سچے ہیں یا سچے نہیں ہیں، کیونکہ امام حسین کوفے والوں پر اعتماد نہیں کر رہے. لیکن اس طرف سے اتنی کثیر تعداد میں خطوط امام کے پاس پہنچے ہیں کہ امام سمجھتے ہیں کہ اب اتمام حجت بھی ہو چکا ہے. ایک طرف سے اتمام حجت ہے اور دوسری طرف سے کوفیوں پر اعتماد بھی نہیں ہے. اب اس کے لیے کیا کیا جائے؟ اس کے لیے جناب مسلم کو اپنا نمائندہ بنا کر کوفے کی طرف امام نے بھیجا. اب جب جناب مسلم کوفے میں وارد ہوئے تو ایک کثیر تعداد جناب مسلم کے پاس آنا جانا ان کا شروع ہو گیا. جناب مسلم کو امام نے وہاں سے جاتے ہوئے یہ نصیحت کی کہ آپ نے ایک تو تقویٰ اور پرہیزگاری کا خیال رکھنا ہے، اس کے ساتھ ساتھ آپ نے پنہانی طور پر اپنے کام کو انجام دینا ہے، یعنی اس طریقے سے اپنے کام کو انجام دیں کہ کوئی حساس نہ ہو، کسی کو حساسیت نہ ہو، آرام سکون سے بغیر کسی کو چھیڑے آپ نے اپنی ماموریت انجام دینی ہے، اور وہاں پر جا کر دیکھنا ہے کہ لوگ آمادہ ہیں یا آمادہ نہیں ہیں، آیا یہ جو دعوت دے رہے ہیں آیا اس دعوت کے لیے آمادہ بھی ہیں یا آمادہ نہیں ہیں. اب جناب مسلم 5 شوال کو کوفہ میں وارد ہوئے. جناب مسلم وارد ہوئے، لوگوں کے ساتھ جب گفتگو کی اس کے بعد لوگوں کا آنا جانا شروع ہو گیا، اور کہا یہ جاتا ہے کہ جناب مسلم آتے ہی مختار سقفی کے گھر میں ٹھہرے. ایک روایت جو ہے وہ کسی اور گھر میں ٹھہرے، مسلم ابن اوسجا کے گھر میں. غرض یہ کہ بالآخر مسلم کسی گھر میں جا کر ٹھہرتے ہیں اور لوگوں کا آنا جانا ان کے پاس شروع ہو جاتا ہے. ایک مدت تک تو حاکم کوفہ کو اس کی زیادہ خبر نہیں ہے، لیکن جب لوگوں کی آمد و رفت زیادہ ہونے لگتی ہے، اب اس عرصے میں نعمان ابن بشیر آ کر خطبہ دیتا ہے اور لوگوں کو تھوڑا بہت ڈراتا، نصیحت کرتا ہے کہ اس سے باز آ جائیں. لیکن اس کا یہ ری ایکشن جناب مسلم کے مقابلے میں اتنا سست تھا کہ جو بنو امیہ کے طرفدار تھے ان کو یہ قطن پسند نہ آیا. انہوں نے نعمان ابن بشیر کی مذمت کرنا شروع کر دی کہ تم سست آدمی ہو، تم نے مقابلہ نہیں کیا، ایسا ہے ویسا ہے. اور جب انہوں نے دیکھا کہ نعمان ابن بشیر کی طرف سے کوئی اقدام انجام پانے والا نہیں ہے جناب مسلم کے مقابلے میں، تو انہوں نے خود خط لکھے یزید کو. بس ایک طرف سے جناب مسلم کے پاس کثیر تعداد میں لوگ آئے اور انہوں نے بیعت کی، اور جناب مسلم نے دیکھا کہ واقعاً کوفے والے آمادہ ہیں، اور جس طریقے سے انہوں نے امام کو دعوت دی ہے یہ امام کی پذیرائی کریں گے. لہذا جناب مسلم نے بھی ایک خط کوفہ سے مکہ کی طرف روانہ کر دیا. اب جب جناب مسلم کا خط کوفہ سے مکہ روانہ ہوا امام حسین علیہ السلام کی طرف، تو فوراً لوگوں کے اذہان میں ایک بات آ گئی کہ جناب مسلم نے امام حسین کو خط لکھا اور امام وہاں سے چلنے ہی والے ہوں گے. لہٰذا لوگوں کے دلوں میں ایک امید بیدار ہو گئی، منتظر رہنے لگے امام کے. اب جیسے ہی جناب مسلم نے خط لکھا مکے کی جانب، یہیں کوفے سے ایک خط دمشق اور شام کی طرف روانہ ہوا ان لوگوں کی طرف سے جنہوں نے نعمان ابن بشیر کی مذمت کی تھی کہ تم بہت سست آدمی ہو، تم نے جناب مسلم کے مقابلے کے لیے کچھ نہیں کیا. اب تاریخ میں ان دونوں خطوط کی تاریخ ذکر نہیں ہے کہ کس تاریخ کو یہ، کس وقت یہ خطوط لکھے گئے، لیکن اگر ہم شواہد و قرائن کو آپس میں جوڑ کر دیکھیں تو یہ خطوط 10 اور 11 ذی الحج کو لکھے گئے، اس لیے کہ بعض روایات میں ہے کہ جناب مسلم نے اپنی شہادت سے 27 دن پہلے امام حسین علیہ السلام کو خط لکھا کہ آپ جتنی جلدی ہو جائیے کوفے آ جائیے، کوفے کے لوگ آمادہ ہیں، تیار ہیں. लिहाजा उस 27 दिन का अगर हिसाब किया जाए 8 ज़िलहज से कि जब जनाब मुस्लिम शहीद हुए उस दिन से लेकर 27 दिन अगर पीछे जाया जाए तो ये तकरीबन 10 या 11 ज़िलक़ादा की तारीख बनती है। अब लिहाजा जनाब मुस्लिम का ख़त 10 या 11 तारीख को कूफे से मक्का की जानिब रवाना हुआ और ये ख़त चूँकि एक कारवान की सूरत में नहीं बल्कि एक कासिद लेकर गया तो इस ख़त को यकीनी तौर पर जल्दी से जल्दी मक्के पहुंचना चाहिए इमाम हुसैन अलैहिस्सलाम के पास। अब एक तरफ से जनाब मुस्लिम ने ख़त लिखा, महसूस यही होता है कि इसके फौरन बाद जब लोगों ने देखा कि इमाम हुसैन की तरफ ख़त लिखा जा चुका है उनके अंदर एक उम्मीद की किरण पैदा हो गई तो अब जो तरफदार थे बनो उमैया के इन लोगों ने भी यजीद को ख़त लिखा कि अगर कूफा चाहिए तो नोमार इब्ने बशीर को हटाकर किसी और मुक्तदर आदमी को यहाँ का हाकिम बनाओ वरना कूफा हाथ से चला जाएगा। अब ये ख़त यजीद के पास पहुँचा, ये भी ख़त इज़्तिरारी हालत में गया था, एक कासिद लेकर गया, लिहाजा ये ख़त भी जल्दी पहुँचना चाहिए। लिहाजा जो फासला कूफे से मक्के तक का है तकरीबन 1300 से 1500 किलोमीटर तक का, इतना ही फासला कूफे से दमिश्क तक का थोड़े से मामूली से फ़र्क के साथ। अब ये ख़त तकरीबन हम कह सकते हैं कि चूंकि दोनों ख़त कासिद लेकर गए लिहाजा दोनों ख़त हम जमान एक मक्का पहुंचा, एक बसरा पहुंचा, एक दमिश्क पहुंचा। अब जब यजीद ने देखा कि कूफे की ये सूरत हाल है, कूफा हाथ से जा रहा है, अब यजीद ने अपने एक ईसाई मुशावर सरजोन से मशवरा किया क्या करना चाहिए। उसने कहा देखो मैं तुम्हें मशवरा देता हूँ लेकिन अगर तुम इस पर अमल करोगे तो तुम्हारा ही फ़ायदा है, क्योंकि इब्ने ज़ियाद से यजीद नाराज़ी था, चाहता था कि इसको तब्दील कर दे बसरे से भी। उसने कहा कि अगर तुम्हें कूफा चाहिए तो तुम इब्ने ज़ियाद को बसरे के साथ साथ कूफे की गवर्नरी भी दे दो। यजीद ने उसकी बात मान ली और एक कासिद रवाना किया, कहा जितनी जल्दी हो सके यहाँ से बसरा जाओ और इब्ने ज़ियाद को जाकर ख़त दे दो। उसमें इब्ने ज़ियाद ने लिखा कि जितनी जल्दी हो सके मुस्लिम पर काबू पाओ और उन्हें उनका काम तमाम करके सर मेरे पास भेज दो। अब ये कासिद रवाना हुआ और वो बसरे की तरफ आया और बसरे जा पहुँचा। दूसरी तरफ से इमाम हुसैन अलैहिस्सलाम के पास ख़त पहुँचा। इमाम हुसैन अलैहिस्सलाम ने देखा कि कूफा के हालात सही हैं, कूफा के लोग अपने दावे में सच्चे हैं, जनाब मुस्लिम ने उनके अमल की तायीद कर दी है, लिहाजा इमाम अलैहिस्सलाम ने भी एक ख़त लिखा और ये ख़त बसरे की तरफ रवाना किया। अब ये दोनों खतूत तकरीबन थोड़े से फासले के साथ बसरे पहुँचे, पहले यजीद का ख़त बसरे पहुँचा और उसके बाद तकरीबन एक दिन के फासले से कह सकते हैं कि इमाम हुसैन अलैहिस्सलाम का ख़त बसरे वाले लोगों की के पास पहुंचा। इंशाल्लाह बकिया गुफ्तगू आइंदा जलसे में। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।